خوف خدا و عشق مصطفی، علم و عمل اصلاح معاشرہ، فقہ شریعت و طریقت کا ہے مجموع مدنی مذاکرہ،
ہے مجموع مدنی مذاکرہ،
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم، جو مجھ پر ایک دن میں 50 بار درود پاک پڑھے، قیامت کے دن میں اس سے مصافحہ کروں، یعنی ہاتھ ملاؤں گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
امیر سنت کی بارگاہ میں سوال یہ ہے، موٹر سائیکل چلانے کے حوالے سے جو روڈ پہ ہم جاتے ہیں تو اس میں ایک راستہ طے ہوتا ہے، طریقہ طے ہوتا ہے کہ اس طریقے کے مطابق چلنا ہے اور اس راستے پہ چلنا ہے، ایک لین میں چلنا ہے. لیکن جو عموماً دیکھا گیا لوگوں کا طریقہ، اس میں مطلب کافی لین کو توڑ کر ڈسٹرب کر کے ایک طریقے سے چلائی جاتی ہے بائک. اب اس کے حوالے سے کافی سارے نقصانات بھی ہوتے ہیں، ایکسیڈنٹس بھی ہوتے ہیں. تو آپ کی خدمت میں عرض ہے کہ برائے کرم اس حوالے سے جو ہمارے اسلامی بھائی موٹر سائیکل چلاتے ہیں ان کے لیے کچھ مدنی پھول ارشاد فرما دیں تاکہ ان پر عمل کر کے احتیاط ہو سکے اور نقصانات سے بچا جا سکے.
اول تو بغیر لائسنس کے موٹر سائیکل نہ چلائیے. ڈرائیونگ لائسنس رکھتے نہیں ہیں اور خود کو ذلت پر پیش کرتے کہ پکڑے گئے تو کوئی دے دیں گے 150 روپے نکل جائیں گے. اب تو پتہ نہیں، پہلے تو 50 روپے چلتی تھی رشوت، اب تو بھاؤ بڑھ گیا ہوگا شاید. نہیں، برسوں پہلے کا دیکھا تھا، 50 روپے دے دو. اچھا، اب تو میرا خیال ہے زیادہ لیتے ہوں گے، 200 روپے اشارے کر رہے ہیں. جس کو جیسا ٹکرا ہوگا پولیس والا. میرے کو دیکھو، میں آپ کو بتاؤں، میرے بارے میں بدگمانی کوئی نہ کرے، مجھے اسکوٹر چلانا تو آئے گا تب آئے گا، مجھے اسکوٹر اسٹارٹ کرنا بھی نہیں آتا. سچی بات کر رہا ہوں، کبھی زندگی میں نہیں چلائی اسکوٹر. لیکن ظاہر ہے کہ میں اس معاشرے کا فرد ہوں، پتا تو ہے نا مجھے. آپ لوگوں سے سن سن کر بہت کچھ سیکھا ہے میں نے، ایسی ایسی باتیں سیکھی جتنا عوام سے میرا واسطہ پڑتا، ظاہر آپ کو کم پڑا ہوگا نا. اب تو اب بھی پڑھتا ہے، مدنی چینل کے ذریعے پڑھتا رہتا ہے، ایسے ایسے سوالات کرتے ہیں، خصوصی مدنی مذاکرے میں ایسے ایسے سوالات کرتے کہ واقعی یہ کہ آدمی چکرا جائے گا، یار یہ بھی ایسا بھی ہوتا ہے. تو یہ کہ لائسنس کے بغیر چلانا ناجائز ہے، کیونکہ یہ اپنے آپ کو ذلت پر پیش کر رہا ہے. روکتے ہیں، پوچھتے ہیں لائسنس لاؤ، پھر رشوت کے لیے اپنے آپ کو گویا یہ پیش کر رہا ہے کہ دے دیں گے کچھ. پہلے سے نیت اس کی خراب ہے، یعنی گناہ کے لیے یہ تیار ہے، معاذ اللہ. تو بہرحال یہ کہ خود کو ذلت پر پیش کرنا یہ ناجائز ہے، گناہ ہے. تو لائسنس کے بغیر نہ اسکوٹر چلائے نہ کار چلائے. مزید یہ کہ ہیلمیٹ، یہ ہمارا قانون ہے، ہیلمیٹ. ہم نے بھی بڑا زور لگایا لیکن ہیلمیٹ نہیں پہنتے، آئے دن ایکسیڈنٹ ہوتا ہے اور سر کی چوٹ والے کا بچنا مشکل ہو جاتا ہے. یہ کتنا ہمدردانہ مشورہ ہے اور ہمارے ٹریفک کے قانون کا کتنا پیارا قانون ہے ہیلمیٹ کا، یہ ہماری حفاظت ہے. اس میں جو پولیس افسران ہیں یا جنہوں نے یہ قانون دیا، یار ان کو اس کا کیا فائدہ ہے؟ فائدہ آپ کا اپنا ہے، کیوں اپنے آپ کو مطلب ہلاکت پر پیش کرتے ہیں، جو کم میں ڈالتے ہیں. تو اس لیے وہ हेलमेट अच्छी कंपनी का हो और खाली यूं रस्मन रखना लिया जाए, बल्कि इसकी डोरी भी जो प्रॉपर तरीका है इसका, इस तरह इसको बांध लिया जाए सही सेट करके। कंपनी अच्छी हो, कंपनी अच्छी नहीं होगी, पतला पतला वो चादर होगी ना पतली इसकी, तो ये भी फेंकेगा तो आपको बचा नहीं सकेगी सर को। या बांधा नहीं आपने, रख लिया खुला खुला, तो फिर रखना न रखना कोई खास फायदा नहीं है, वो तो झटका लगा तो उछल के गिरेगी, आपका सर ही शायद टकराए, अल्लाह ना करे। तो इसलिए वो हेलमेट का इस्तेमाल अपने ऊपर मेहरबानी करके वो नाफिस कर दीजिए। असल बाहर मुल्कों में और जाओ तो कानून पर अमल होता है और हाथों हाथ पकड़ के वो तरकीब होती है, तो वहां पहनेंगे, यहाँ बस क्या करें, जब मुहिम चलती है पकड़ धकड़ की तो ही पहनते होंगे, मुहिम ठंडी है तो नहीं पहनते। अच्छा, इसी तरह डबल सवारी की हमारे कानून में इजाजत है, ट्रिपल की कानून में भी इजाजत नहीं है। अखलाकी तौर पर भी बहुत बुरा लगता है कि ये चिपक कर बैठते और एक्सीडेंट का इसमें खतरा है, ट्रिपल बल्कि चार चार बैठ जाते हैं, गाड़ी पूरी चल नहीं पाती, आहिस्ता चलती है, इसमें कोई भी पीछे से उछाल सकता है टक्कर मार के, और खतरा खतरा खतरा, एक पत्थर कंकर कोई आया रास्ते में जंप आया तो उछल के गाड़ी गिर सकती है। तो इसलिए मेहरबानी करके डबल, यहां भी आते ये इमाम वाले भी हमको बदनाम करते ट्रिपल चौबल सवार, अब इमामा उतार भी दो तो दाढ़ी कहाँ रखोगे यार, जुल्फे कहाँ ले जाओगे, अच्छा जुल्फे नहीं पहनोगे, सफेद लिबास कहाँ रखोगे, सफेद लिबास भी आपने बोला चलो हम तो इसके लिए ये सारे हमारे मदनी अंदाज छोड़ेंगे आप ट्रिपल सवारी के लिए, ट्रिपल सवारी आपको जन्नत पे ले जाइए, जबकि कानूनी जुर्म है। तो वो कानून के जो मतलब जिसकी कानून तोड़ने पर वो इज्जत यानी अपने आप को जिल्लत पर पेश करना होता है उस पर अमल करना जरूरी है, वरना ये कि गुनाहगार होंगे। तो ट्रिपल सवारी पर भी पुलिस रोकती है, अब ये बेचारे बस पैसे ले लेते हैं ना, ये पैसे ना लेना, अगर स्कूटर में ये तीनों कसूरवार है, या तो खाली ड्राइवर नहीं है, ये बैठे क्यों तीनों, पर दो क्या इजाजत है, वो तीसरे को बिठाने लगा तो ये हट जाएगा, मैं नहीं बैठता। तो भी इन दोस्तों में अंडरस्टैंडिंग हो सकती है यार हम ऐसा ना करें, कानून हमारे मुल्क का कानून हमारे फायदे का ही तो यार, इसको हम क्यों तोड़े, बल्कि किसी कानून को भी क्यों तोड़े जब तक वो शरीयत के मुताबिक हो, शरीयत से ना टकराता हो। तो बहरहाल तो ये कानून जो है इस पर अमल करना हमारे भले में, तो आप मेहरबानी करके ट्रिपल सवारी और इससे जायद भी ना बिठाए। और रहा ट्रैक, तो इसके ट्रैक बने हुए होते हैं, तो जो स्कूटर का ट्रैक हो सिर्फ उसी ट्रैक पर चलाएं, और जो स्पीड लिखी हुई आती है जो उसकी तय है उस स्पीड को रखने में भी अपना भला है, ज्यादा स्पीड में जब गिरेंगे तो ज्यादा चोटें आएंगी, कम स्पीड में गिरेंगे कम चोटें आएंगी। वैसे ही सबसे खतरनाक सवारी जो है ना ये स्कूटर है, सबसे खतरनाक, सबसे महफूज सवारी हवाई जहाज मानी जाती है, लेकिन ये भी जब गिरता है तो बचना मुश्किल है, अल्लाह से आफियत का सवाल है।
इसमें चलाने वालों को भी मदनी फूल अमीर सुन्नत अता फरमाते रहते हैं कि जो मोटरसाइकिल चलाते हैं ये इनको अंदाजा है कि ये किस अंदाज पर मोटरसाइकिल चलानी चाहिए, और आजकल जिस तरह की बेदर्दी के साथ मोटरसाइकिलें चलाई जा रही हैं, मोटरसाइकिल चलाने वाले जिस तरह की गाड़ियों के आगे से अपनी गुजारते हैं और जिस तेज रफ्तारी के साथ गुजारते हैं, तो वो उनको भी सोचना चाहिए कि एक तो खुद ये भी तकलीफ में आएंगे और फिर इनकी वजह से जो इनके खानदान और इनका घर और इनके वालिदैन जिस कदर तकलीफ में मुब्तला होते हैं, फिर अस्पताल तो फिर ऑपरेशन अल्लाह ना करे, और फिर इसके अखराजा तो फिर कर्जा, और फिर एक अरसे तक घर में मोहताजी के साथ पड़े रहना, और इतने मसाइल हैं, फिर खुद अपने बेरोजगारी हो जाती है इनकी, तो माँ बाप कर्जे में चले जाते हैं, खुद बेरोजगार हो जाता है, और ये सारी चीजें इनकी चल रही होती हैं, तो इतनी परेशानियां उठाने का क्या फायदा। پہلے سے ہی احتیاط کریں اور سنبھل کر موٹر سائیکل چلائیں. ہمارے یہاں ایک اور رات کے وقت مصیبت یہ ہے کہ ہمارے یہاں پانی کے جو ٹینکر عموماً رات میں یہ زیادہ چلتے ہیں, یہ بڑی بے دردی کے ساتھ ٹینکر چلاتے ہیں, بڑی بے دردی کے ساتھ چلاتے ہیں. اللہ تعالیٰ ان کو ہدایت عطا فرمائے. یہ رات میں جس خوف اور دہشت کے ساتھ ٹینکر چلاتے ہیں, ان کو پتا, یہ خود کتنے لوگوں کو کچل دیتے ہیں. جو سال بھر کی رپورٹ نکالی ہے تو پتا چل جائے. مگر اس کے ساتھ ساتھ ایک اور زیادتی یہ ہو رہی ہوتی ہے کہ ان کے پانی کے ٹینکر پیچھے سے لیک ہوتے ہیں اور وہ پانی پھینک رہے ہوتے ہیں, جس کی وجہ سے موٹر سائیکل کے سلپ ہو جانے کے اندیشے بڑھ جاتے ہیں. اسی طرح جو ہائی وے وغیرہ کے اوپر گھاس بھوس جو بھر کے لاتے ہیں, چارہ وغیرہ اور بھوسی وغیرہ بھر کے لاتے ہیں, ان کا بھی بڑا مسئلہ ہوتا ہے کہ ان کو بھی یہی معاملے سمجھو فرماتے ہیں کہ پکڑ دھکڑ جو ہے نا وہ صحیح معنی میں ہوتی نہیں ہے, رشوتوں کا لین دین ہوتا ہے اور بندے وہ ہوتے ہیں پیسے کے, جناب ایک ٹرک کے اتنے تو دو ٹرک کے اتنے, بالکل فکس ہوتا ہے وہ کیا مطلب کہ مانگیں گے. ان کا تو وہ مالک اور وہ پوسٹے وغیرہ سب ان کی طے ہوتی ہیں کہ مہینے کے اتنے پیسے چلے جائیں گے, ان ٹرکوں کو نہیں پکڑا جائے گا. اتنے باہر بھوسے نکال کر یہ جا رہے ہوتے ہیں اور اس سے جو یہ اڑ رہی ہوتی ہے چیزیں, اسی طرح بجری اڑ رہی ہوتی ہے, مٹی اڑ رہی ہوتی ہے, اس سے حادثات بہت ہوتے ہیں. پھر ایک اور میں آپ کو عرض کروں, وہ ہیں وہ لوہے کے جو سیری ہوتے ہیں جو بلڈنگوں میں ڈالے جاتے ہیں راڈ لوہے کی, وہ اتنی اتنی ٹرکوں کے باہر ہوتی ہیں, دونوں طرف سے خالی راڈ رومال لگا دیا جاتا ہے. ایک تو باہر ہونا غیر قانونی, بھی رومال لگا دیا اور یہ سب کچھ لگا دی. باقاعدہ حادثات آپ نے شاید سوشل میڈیا پہ دیکھے ہوں گے کہ موٹر سائیکل چلانے والے کے آر پار سیری ہو جاتے تھے اور وہ مر گئے.
کار والوں کے ہو جاتے,
کار والوں بالکل کار کے اندر سیریے چلے جاتے ہیں اور وہ بیٹھے بیٹھے سیٹ پر ہی وہ خالی ہچکی لیتے ہوں گے اور بےچارے ان کی جانیں نکل جاتی ہوں گی.
ایک دو بات, ون ویلنگ ایک تو جی ہمارے یہاں ایک مصیبت یہ ہے, اس حوالے سے بھی کچھ فرما دیں. دوسری بات, چلاتے ہوئے گاڑی یعنی کار ہو یا موٹر سائیکل ہو, ایک نفسیاتی اثر یہ ہوتا ہے کہ میں دوسرے کے مقابلے میں تیز چلاؤں, کوئی مجھ سے آگے نہیں بڑھنا چاہیے. حالانکہ عمومی طور پہ یہ دیکھا ہے کہ اگر کوئی تیز چلا کے آگے پہنچا بھی ہے تو کچھ دیر کے بعد اسٹاپ پر پہنچتے ہیں تو وہ کھڑا ہوتا ہے, یعنی زیادہ سے زیادہ 5-7-8-10 منٹ کا فرق پڑتا ہے, اس سے زیادہ کچھ نہیں ہوتا. لیکن لوگوں کی سوچ اس طرح کی ہے کہ نہیں جی, میں نے تیزی کے ساتھ آگے چلانا ہے, آگے دوسرے سے بڑھنا ہے. اور اس میں بعض اوقات دوست احباب ساتھ بیٹھے ہوتے ہیں تو بولے کیا چلا رہے ہو, گدا گاڑی چلا رہے ہو, کیا چلا رہے ہو. حالانکہ وہ درمیانی اسپیڈ میں چلا رہا ہوتا ہے لیکن اس کو مجبور کیا جاتا ہے کہ وہ تیز چلائے. تو اگر وہ اپنی ذہن یہ بنا لے کہ مجھے جو رفتار ہے وہ مناسب رکھنی ہے, نہ بہت تیز نہ بہت سلو, تو اس سے بھی بہت زیادہ فوائد حاصل ہوں گے.
پھر شعبہ زیا کرتے ہیں, سانپ کی طرح بل دیتے ہیں, اس میں بھی ایک کنکری بھی آ جائے نا اس کو پچھاڑ دیں بیچ میں, کرتے ہیں ون ویلنگ کرتے ہیں. اللہ تعالیٰ ہدایت دے. بس یار سیٹ بیلٹ اسکوٹر میں ہوتا ہے, گاڑی میں سیٹ بیلٹ ہوتا ہے وہ بھی باندھنا چاہیے.
یہ ون ویل کرنے والوں کو کچھ معلوم نہیں ہوتا ہے کہ ہمارے پاس ایک منظر بھی ہے کہ آگے کیا ہونا ہوتا ہے اور یہ بس اب چل رہے ہوتے ہیں. یعنی یہ اب ون ویلنگ میں چل رہے ہیں, اب ان کو پورا عام طور پہ جو اندازہ ہو نہ ہو یہ سب اس طرح کے معاملات بھی ہو جاتے ہیں.
ہم تو ڈوبے سنم تم کو بھی لے ڈوبیں گے, خود ہی یہ غلطی کر رہا ہے بےچارا, شرافت سے کوئی جا رہا تھا صحیح اس کو ٹھوک دیا. اللہ تعالیٰ خیر کرے, اللہ سے عافیت کا سوال ہے.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
انیس بھائی پوچھ رہے ہیں, میرا بیٹا رات کو جب سوتا ہے تو اس کے دانتوں سے آواز آتی ہے کہ آپس میں بجنے لگ جاتے ہیں, اس کا حل بتا دیں.
اللہ اللہ, یا سلامو 111 بار پڑھ کے پانی پر دم کر کے پیئے اور ان پر دم کرے, خود اگر پڑھ سکتا ہے تو خود یہ کام کرے, پڑھ کے اپنے پر دم کر لے, پانی بھی دم کر کے پی لے. اور یا سلامو اٹھتے بیٹھتے چلتے پھرتے جب جب یاد آئے پڑھتے رہے, اللہ کرے گا ترکیب بن جائیے انشاءاللہ. صلو علی الحبیب
صلی اللہ تعالی علی محمد. یہ فارس خان ہیں, یہ پوچھ رہے ہیں گورنمنٹ ملازمت کرتے ہوئے اپنا کام کرنا کیسا ہے؟
अब अगर ड्यूटी के टाइमिंग जो ये पूरे अदा करता है, इसके बाद अगर अपना काम करता है तो कोई मुमानत की वजह ना हो, मसलन ये कि काम ऐसा मशक्कत का है कि अगर ये काम करता है तो फिर वो नौकरी जो है ना जिसका ये इजारा किया इसने, वो काम उसका पूरा हो नहीं पाता, तब तो इसको ये ऐसा काम ना करे। काम वो करेगा जिसमें वो जो ड्यूटी के टाइमिंग है 6 घंटे 8 घंटे 10 घंटे उसमें कोई मतलब फर्क ना पड़े, और उस वक्त में तो कोई अपना काम वगैरह नहीं कर सकता कि इजारे पर इजारा ये जायज नहीं है, इस औकात के अलावा कर सकता है। अल्लाह तआला अअलम व रसूलहु अअलम عز وجل وصلى الله تعالى عليه وآله وسلم صلوا على الحبيب صلى الله تعالى
یا مرشدی یہ ارشاد فرمائیے کہ کیا احرام کی حالت میں بھی مسواک کر سکتے ہیں؟
کر سکتے ہیں، واللہ تعالی علم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
میں یہ پوچھنا چاہ رہا تھا کہ جیسے اگر برقعہ لیا ہو اور بائک پہ جائیں تو وہ تو جائز ہے نا، یا بائک پہ خواتین کا بیٹھنا جائز بالکل نہیں؟
برقعہ ہو یا کوئی بھی شرمی پردہ ہو، بدن کا کوئی ابھار ایسا نظر نہ آ رہا ہے جیسے نہ آتا ہو، بال نہ لے رہتے ہوں، جس کو شرعی پردہ کہا جا سکے، تو شرعی پردہ کیا ہوئے تو کوئی رج نہیں ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
ایک بار سوال ہے بابا اسلامی بہن کی طرف سے کہ اپنا ہے ان کا تعارف بنتے کر کے اور وغیرہ، مگر سوال یہ ہے کہ میری شادی ایک ایسے فرض سے ہو رہی ہے جو مدنی ماحول سے وابستہ نہیں ہے، میں شادی کے بعد بھی مدنی کام کرنا چاہتی ہوں، کچھ مدنی پھول ارشاد فرمائیں کیا مطلب ہونا چاہیے؟ اب یہ ایک ہے مسئلہ، تو ایسے کئی اسلامی بہنیں ہوتی ہیں جن کی شادیاں ایسے گھروں میں ہوئی ہوتی ہیں جو مدنی ماحول میں نہیں ہوتے، ہو سکتا ہے وہ اس وقت دیکھ اور سن بھی رہے ہوں، اور وہ اسلامی بہن پہلے مدنی کام کرتی تھی اور اب ہو سکتا ہے نہ ہو، تو ایسی صورت حال میں سسرال والوں کا کیا ذہن ہونا چاہیے؟ اچھا ایسے شادی کہاں ہونی چاہیے؟ اگر اس کے متعلق کچھ مدنی گلدستہ عطا فرما دیں۔
ظاہر ہے کہ جہاں ذہنی ہم آہنگی ہوگی وہاں گھر چلانا آسان ہوگا، اور پہلے سے ذہنی ہم آہنگی نہیں ہے، وہ یہ مدنی برقع والی ہے، وہ ماڈرن ہے، تو وہ ہو سکتا ہے کہ اس کو بھی بولے گا برقع اتار، بے پردی ہو، بولے نہ نہیں اتاروں گی، پھر گھر کی ٹوٹ پھوٹ بھی ہوتی ہوگی، اس لیے وہ ہونا یہی چاہیے کہ ذہنی ہم آہنگی کے ساتھ مشورے کے ساتھ ان کو بھی مشورے میں شامل کیا جائے، یہ ایسے کیس مجبور کرنے کے ہوتے ہیں کہ نہیں یا کرنی پڑے گی تم کو یا کرنی پڑے گی، بس خلاص ہم کچھ نہیں بولتے، یہ ہوتا ہے، تو یہ نقصان دہ ہوتا ہے۔ بھلے کیسا ہی اچھا رشتہ ہو، جس کو گھر چلانا ہے نا اس سے اس کی رضا مندی کے بغیر شادی نہیں کرنی چاہیے، ورنہ بہت مشکل، سامنے بھلے کیسا ہی اچھا رشتہ ہو، اگر یہ فرد ایک فرد ان میں دونوں میں سے منع کرتا ہے نا کہ مجھے یہ رشتہ نہیں چاہیے نہیں چاہیے، تو پھر زبردستی کا سودا نہ کرے، پھر جو رسوائی بدنامی گناہوں کے دروازے کھلنا وغیرہ وغیرہ، تو اس کے پسند کر، کیونکہ جس کو گھر چلانا ہے اسی کی پسند کو پیش نظر رکھنا چاہیے، اور یہ چاہیے کہ کوئی چھپ کر نہ کرے، ماں باپ کو اعتماد میں لے کر کرے، بھلے پسند کا کرتے اب ماں باپ کو اعتماد ملے اور ماں باپ کو راضی کرے، اور یوں مطلب ترکیب بنائے تو گھر چلنے کا زیادہ چانس ہے۔ واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب صلی اللہ تعالی۔
سوال میرا سر یہ ہے کہ میں مسجد سے نا اذان پڑھتا ہوں، کہ اذان پڑھنے کے بعد میں سلاد پڑھتا ہوں، تو ایک آدمی نے مجھے ٹوکا کہ یہ سلاد بعد میں پڑھتے بنا ہوتا ہے، نہ پڑھا کرو، یہ میں نے مسئلہ پوچھنا سر۔
ہاں اذان کے بعد درود شریف پڑھنا بالکل جائز ہے، پہلے بھی پڑھنا جائز ہے، بعد میں پڑھنا جس نے گناہ کہا نا वो गुनाहगार होगा। जो अजान से पहले का दुरुस्त भी मना करता है कि गुनाह है तो खुद गुनाहगार है, और मर जाएगा तो भी गुनाह साबित नहीं कर सकता। खाली इधर की उधर की हाँ करा के साहबा किराम नहीं करते थे तो साहबा किराम कौन सी बिरयानी के देगे चढ़ाते थे यार, जो रोज बिरयानियां खाते हो ने प्लाजे बनाते हो तो प्लाजे किस साहबी ने बनाए थे? तो आप बोलोगे अकली दलील है, तुम तो अकल वालों को अकली दलील देते हैं, तो आपको कौन सी दलील दें हम यार? तो चलो आपको आपके समझ में आए, अल्लाह करे कि बिलाल हबशी ने कभी भी माइक पर अजान नहीं दी, साबित कर दे कोई। जब माइक पर अजान नहीं दी और दुरुस्त शरीफ भी चलो अजान से पहले नहीं पढ़ा, ठीक है ना, तो आपने दुरुस्त शरीफ को तो माइनस कर दिया, माइक को बाकी रखा। ये क्या कौन सा मरस है, कौन सी बीमारी है, पेट में दर्द है कि दुरुस्त शरीफ माइनस किया और माइक को कबूल किया? प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने बेशुमार खुतबे इरशाद फरमाए, एक खुतबा कोई बता दे कि माइक पर दिया हो खुतबा। सहाबा की बात तो बाद में आई, प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने कभी भी माइक पर खुतबा नहीं दिया, और अब हर जुम्मे को खतीब माइक पर खुतबा देता है। हो सकता है कोई ऐसा भी खतीब होता होगा कि अजान से पहले दुरूद शरीफ का माइक पर मना करता होगा, तो इसको कोई तो के आप सोचो तो सही यार, आप खुद माइक पर बोल रहे हो, प्यारे आका ने कब माइक पर बोला, कब माइक पर बयान किया? प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम अरबी में बयान फरमाते थे, आप तो उर्दू में कर रहे हैं, ये तो एक समझाने के लिए बात कर रहा हूँ। तो उर्दू में भी जायज है, इंग्लिश में भी जायज है, अरबी में भी जायज है, अहले अरब है, आज भी वहां अरबी में बयान होता है। तो लेकिन माइक, माइक उस दौर में नहीं था, बाद में राइज हुआ, शरीयत से नहीं टकराता, तो उलमा ने बाकी रखा। इस तरह दुरूद पाक अजान से पहले पढ़ना सदियों पहले राइज हुआ है, तो इसमें भी ये शरीयत से नहीं टकराता, तो उलमा ने इसको जायज रखा। तो ये शैतान के वसवसे यार, आप नहीं ऐसे वसवसों में नहीं पड़े, बहस भी नहीं किया करें और सुने भी नहीं, ऐसे ऐसी बातें आप सुनेंगे ना तो आपको कंफ्यूजन पैदा, सुने ही नहीं। असी मनण वाले असी सोचण वाले नहीं है। हाँ, अजान के पहले भी दुरूद शरीफ, दुरूद शरीफ, बाद भी दुरूद शरीफ, दुरूद शरीफ।
मेरी लहज में लाएंगे तशरीफ मुस्तफा, मेरी लहज में लाएंगे तशरीफ मुस्तफा, आदत बना
منہاج اتاری پانچ سال عمر
لبائک
آج بابا مدرسۃ المدینہ عرشی مسجد کے مدنی منع بھی ہیں پلے کارڈ وغیرہ بنا کے لے کر
عرشی مسجد اورنگی ٹاؤن
اورنگی ٹاؤن
ماشاءاللہ باب المدینہ
باب المدینہ
ماشاءاللہ دنیا بھر میں آپ کو ہو سکتا ہے کئی جگہ مقامات تو عرشی مسجد سر اتفاق سے مجھے اندازہ تھا اورنگی ٹاؤن کا ہے اورنگی ٹاؤن سب نہیں سمجھتے باب المدینہ والے تو سمجھتے ہوں گے بہت مشہور
مدرسۃ المدینہ عرشی مسجد والے جو ہے خوش ہو جائیں گے پاپا اگر کبھی آپ کا ادھر جانا ہوا ہے یا
گیا ہوں گا میں اورنگی ٹاؤن تو کئی بار گیا
پاپا نے ہی امیر علیہ سنت نے افتتاح کیا اس
میں اچھا اچھا
نگران شورا حاجی مشتاق
بہت پرانی بات ہوگی یہ تو پھر
جی 93 کا بتا رہے ہیں ہمارے عبد الخلیق
بھائی اچھا
بابا جان کو میں یہ کہنا چاہتا ہوں آئی لو یو بابا جان
محمد یوسف اتاری حضرت سیدی محدث اعظم پاکستان کے شہر سردار آباد سے عرض کر رہا ہوں
یا مرشدی کتنے خوش قسمت ہیں یہ پیارے پیارے لوگ جو آپ کے قرب میں فیضان مدینہ میں بیٹھ کر ربیع النور شریف کی بہاریں لوٹ رہے ہیں. آپ کو میرے حضور سید محدث اعظم پاکستان کا واسطہ, مجھے نکمے پر بھی خصوصی نظر کرم فرما دیجئے کہ میں بھی یہ مبارک ایام آپ کے قرب میں فیضان مدینہ میں بصیرت و عافیت یہ پر نور بہاریں لوٹ سکوں, اور جن جن کی یہ مبارک حسرت ہے وہ بھی یہ پر نور سعادتیں فیضان مدینہ میں بصیرت و عافیت پا سکیں.
ماشاءاللہ, اچھی تمنا ہے, اللہ کرے اسباب ہو جائے, آپ کے تشریف آوری ہو. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. ہاں بھائی چلو, سید منہاج عطاری مدنی منا.
جی باپا, یہ مدرسۃ المدینہ والے بھی ہیں اور مدنی منا بھی ہے, پلے کارڈ وغیرہ تیار ہیں.
چلیے اب آپ کا سیشن شروع ہوا نا.
جی, یہ ماشاء اللہ عزوجل مدنی منا بنا کے لے کر آئے باپا, یہ ملاحظہ فرمائیے آپ.
واہ
ہاتھ سے بہت صفائی سے بنا کے لائے ہیں. پھول کی پتیاں وغیرہ ڈال کے لے کر آئے ہیں, چھوٹے چھوٹے پھول بھی لگائے ہیں پائی دیکھیں, چھوٹے چھوٹے سے.
ماشاء اللہ,
مجھے دعوت اسلامی سے پیار ہے مرشدی عطار پر. اور اب باری آ گئی ہے ہمارے سید منہاج عطاری کی. اب انشاءاللہ عزوجل مدنی چینل کے ناظرین امیر السنت کے ہوں گے سوالات اور منہاج بھائی کے ہوں گے جوابات.
انشاءاللہ
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
جی باپا, موضوع کیا آج؟
ہمارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کی پسند. ماشاءاللہ, آپ کا نام کیا ہے؟
سید محمد منہاج الاسد عطاری.
منہاج الاسد
حسن.
منہاج الحسن عطاری. عمر بھی بتا دی.
5 سال. سوالات شروع کرنے سے پہلے عرض کرتا چلوں, اگر جوابات میں غلطی ہو جائے تو فوراً میری اصلاح فرمائے, مجھے آئے بائیں شائیں کرتا نہیں بلکہ شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ. جی پاپا جانی, سوالات کیجیے.
یہ بتائیے کہ کپڑوں میں کون سا رنگ سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم کو سب سے زیادہ پسند تھا؟
سفید رنگ.
پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم زیادہ تر کون سا لباس پہنتے تھے؟
پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم زیادہ تر سوتی لباس پہنتے تھے.
سوتی یعنی کوٹن کا لباس. کون سی سواری آپ صلی اللہ تعالی علیہ وآلہ وسلم کو بہت پسند تھی؟
گھوڑے کی سواری.
پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم سفر کس دن شروع کرنا پسند فرماتے؟
جمعرات کے دن سفر پر روانہ ہونے کو پسند فرماتے تھے.
कौन सी सब्जी खाने से अक्ल बढ़ती है?
कद्दू शरीफ।
माशाल्लाह
पापा ये कद्दू शरीफ।
माशाल्लाह ये गोल कद्दू शरीफ है, गोल भी आता है लंबा भी आता है, मुख्तलिफ अकसाम होती है। माशाल्लाह काम पक्का किया। वाह, मैं ये नहीं पूछूंगा कि आप खाते नहीं खाते, पूछता नहीं मैं आपसे। बच्चे जरा कम खाते होंगे, बड़े भी शायद कम ही खाते होंगे। खाना चाहिए, सुन्नत समझ कर खाना चाहिए, सुन्नत है ये। खाने में हंडिया में कोई एक दो कतले ही डाल दे बरकत के लिए, रह नसीब। क्या प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम को गोश्त पसंद था?
जी हाँ, गोश्त पसंद था।
मदनी मुन्ना होशियार है माशाल्लाह। सवाल जवाब दुरुस्त हो गया ना, एहतियात अच्छी है। नाम बारगा बड़ी देखिए जाहिर है, जिसमें एहतियात नहीं करे कहाँ करेंगे। वो है ना, अदबगा है इस जेरे आसमा अज अर्श नाजुक तर, नफस गुम कर द मी आयद जुनैदो बा यजीद ही जा। के ये वो बारगाह के अर्श से भी नाजुक बारगाह है, नाजुक तर, बहुत ज्यादा नाजुक, अर्श से भी नाजुक तर। यहाँ तो बा यजीद बुस्तामी और जुनैद बगदादी रहमा हुमल्ला जैसे जलील कदर ओलिया जो है ना, इनके सांस रुक जाते थे। नफस माने सांप, सांस, नफस यानी सांस, नफस और चीज है, नफस और चीज है। तो यहां हमें को हमको बहुत एहतियात से अल्फाज इस्तेमाल करने। बाज किताबों में बड़े गैर मुताद अल्फाज पढ़े मैंने, एहतियात नहीं होती, लेकिन जाहिर है कि जितना अच्छे से अच्छा अंदाज हो, अदब भरा अंदाज होगा। मदीना मदीना, हम इश्क के बंदे क्यों बात बढ़ाई है, अलादत का ये मिसरा। ताजा फलों में कौन से फल आका सल्लल्लाहु तआला अलैहि वसल्लम को ज्यादा पसंद थे?
अंगूर।
खरबूजा। माशाल्लाह।
आज खाऊंगा जाकर,
आज घर जाके खाएंगे। ऐसे को सच बोलना बापू, ऐसा नहीं, घर पे नींद से निडाल नहीं हो जाएंगे, पहुंचेंगे तो फिर कल खा लेना। चलो उठ के
कल खाऊंगा,
कल जब आपका मूड हो, अगर आपको समझ में आ जाए मुझे खाना है तो है, जबरदस्ती नहीं, घर जाकर खाऊंगा। तो चलो, आपने वक्त फिक्स नहीं किया था, तो इसमें मोहताती है कि किसी वक्त घर पर खाऊंगा। ये आप तो
खा लूंगा घर जाकर
इंशाल्लाह। इनको नहीं, बड़ों के लिए मदनी फूल है, मोहतात अल्फाज
इंशाल्लाह।
ओके, घर जाकर खाऊंगा अभी तो ठीक है, बोलने मर्ज नहीं। लेकिन उमूमन बच्चा या बड़ा जब इस तरह जाए ना, थका आ रहा तो मूड बने, या चांस कम होता है सोने को जी चाहे, बच्चा ज्यादा, बच्चा तो क्या अभी बस ये निमट गया, अब बैठे बैठे हो सकता है ये सो जाइए, अब्बू इसको ले जाए अपने साथ। अब्बू को ले नहीं जाना चाहिए, पूरा मदनी मुजाकरा अटेंड करना चाहिए, बड़ी मुश्किल से तो ऐसे मौके मिलते होंगे। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला
मुहम्मद।
वो कौन से जानवर हैं जिनका गोश्त आका सल्लल्लाहु तआला अलैहि वसल्लम ने तनावुल फरमाया यानी खाया?
बकरी, दुम्बा, भेड़, ऊंट, खरगोश, मुर्गी, बटेर, मछली।
माशाल्लाह अरे आका सल्लल्लाहु तआला अलैहि वसल्लम को बकरी के कौन से हिस्से का गोश्त पसंद था?
बाजू और कंधे का गोश्त।
माशाल्लाह।
पापा ये बकरी के तो चार पाँव कहलाते हैं ना, इसके बाजू कहाँ होते हैं
ये बताएंगे?
अच्छा,
कोई पीठ पेट में बताया, कोई पीठ में बताया।
कहते भाई है तो यही ना कि ये चार टांग वाला जानवर है, तो ये चार टांगे होती तो इसके दो हाथ कहाँ हैं?
चलो भाई, ये बकरी है, देखो आपके दो हाथ तो ऊपर है, इसके सर पे कुछ दो दो हैं, दो दो लटक रहे हैं कुछ, फिर ये चार टांगों पे खड़ा है, इसके हाथ कौन से हैं? एक आगे एक पीछे या दोनों पीछे या दोनों आगे, क्या तरकीब है, कौन बताएगा?
किससे
नहीं, नहीं सब नहीं बता रहे, सब बताने के लिए तैयार नहीं है, कंफ्यूज हो गए बेचारे।
इधर हाथ
है नहीं, पीछे भी एक कुछ कुंडी नुमा कुछ निकला हुआ है उसके।
अस्सलामुअलैकुम प्यारे बाबा जान।
वालेकुम अस्सलाम भाई, ये तो वो जवाब दे कि जो मतलब कुछ मदनी फीस भी दे, क्योंकि मेरे गुमान में तो आसान, मुझे लगता है आसान सवाल हो, लेकिन लगता है मुश्किल बन गया है कि
आगे के दो
नहीं, पहले मदनी फीस
जी,
इसको ऐसे ही बताने दो यार।
चलो भैया,
आगे के दो हाथ हैं, पीछे के दो टांगे,
तो पीछे कुंडी नुमा जो है वो क्या है?
वो धूम।
अच्छा, सर पे जो दो हैं ये
सिंगे।
माशाल्लाह, होशियार है दीवाना।
नहीं, ये दो इन्होंने कहा कि आगे जो दो हैं वो हाथ है, पीछे के दो क्या हैं?
टांगे।
तो ये चार टांग वाला जानवर नहीं कहलाएगा
जी? खिलाएगा।
तो आपने कहा ना पीछे दो टांगे आगे दो हाथ है, तो फिर चार टांग कैसे हो गई?
आगे के दो टांगे पीछे के दो हाथ है।
अस्तग़फ़िरुल्लाह, तौबा करो, मस्जिद में हंसना कब्र में अंधेरा लाता है, और कहे कहा तो इससे भी बुरा हुआ, हंसना वो होता है कि खुद आवाज सुने, कहे कहा यह कि ऐसी आवाज से हंसा कि दूसरा हो तो भी वो सुन ले, यहां तक आवाज आई, तौबा कर लो, ऐसा नहीं करो। बहरहाल ये कि दो हाथ, जवाब दुरुस्त है।
इंशाअल्लाह ताला हमारे इस्लाम भाई को मदनी बॉक्स तोहफे में पेश। आप भी कोई तोहफा देंगे पापा को?
जी प्यारे बाबा जान, तीन दिन के मदनी काफले में जाएंगे
इंशाअल्लाह।
इंशाअल्लाह
10, 11, 12
जी,
जहाँ जिम्मेदार आपके भेजे आपको संभाल सके।
जी प्यारे बाबा जान,
खैर इंशाअल्लाह। प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम गोश्त किस तरह तनावुल फरमाते यानी खाते थे?
सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम जब गोश्त तनावुल फरमाते तो इसकी तरफ सरे अकदस को ना झुकाते, बल्कि इसको अपने मुंह मुबारक की तरफ उठाते और फिर दंदार मुबारक से काटते।
दंदाने मुबारक माने दांत, यूं यूं जैसे बाज लोग यूं खाते हैं इस तरह, ये नहीं, अपनी तरफ इसको उसकी तरफ झुकने झुकते नहीं थे, अपनी तरफ उठाकर दांतों से मुबारक दांतों से आप नोच कर इस तरह, जिस तरह हम बोटी नोच दें तो इस तरह खाते, सुन्नत की नियत करेंगे तो इंशाल्लाह सवाब मिलेगा। अच्छा, और लगे हाथों तो इवेर्स कर दूं कि जो इस तरह झुककर खाते हैं, आदत होती है, वैसे नहीं निकलती आदत, बोलो 10 बार बोलो नहीं निकलेगी, ये तो खुद सीरियस लेना अपने ऊपर, तो हो सकता है कि निकाले। लिखते भी इस तरह, मतलब लिखने का तो पड़ा था, खाने का शायद इससे भी ज्यादा ही नुकसान होता हो, इस तरह यूं करके झुक कर खाते।
मेरा सुनना सर है कि गोश्त का जो खाना है वो यूं हो कि उठाकर ये तनावल फरमाया जाए और खाने की तरफ झुककर खाया जाएगा या
हाँ दूसरा खाना, मगर ऐसा नहीं झुके कि जैसे मैं जो बताने लगा हूं कि बिल्कुल यानी कि वो आधा झुक जाते हैं उस पर, जैसे वो बाज लिखने वाले बच्चे देखे हों कि वो एकदम मतलब झुककर वो लिख रहे होते, तो इस तरह मैंने पढ़ा था कि इस तरह लिखने से लंग्स ने फेफड़े और आंखें और बैकबोन कमर की हड्डी रीढ़ की हड्डी इनको मतलब यानी कि ये तकलीफ होती है, इसकी बीमारियां होती हैं आंखों की फेफड़ों की और रीढ़ की हड्डी की, तो इसलिए वो एकदम झुक जाना वो बाकी ये क्या दूसरा खाना जो है ये बेशक थोड़ा सा झुक कर यूं नॉर्मल जिसको मतलब ये देखे बंदा कह यूं जब प्लेट है तो इसको जमीन पर होगी तो थोड़ा तो झुकना ही पड़ेगा ना, यूं रखकर नहीं उठाकर टेबल कुर्सी पर भी झुकने की जरूरत कम पड़ती है, तो टेबल कुर्सी पर खाना भी सुन्नत नहीं है। अब चूंकि इस पर आम हो गया ये, लेकिन गुनाह नहीं है। अब टेबल कुर्सियां तो क्या घरों में आ गई है, घरों में आमतौर पर अपने सही भाई है ना, आप जाएंगे छुपा देंगे और दूसरे कमरे में बिठाएंगे, ऐसा भी होगा और नहीं भी होगा, होती है टेबल, मैंने देखा घरों में टेबल कुर्सियां होती है खाने की। अब इसमें खाते हैं ये हम होते हैं तो नीचे बिठाते हैं बेचारे, खुद किस तरह बैठते होंगे मर मर के, आप अब नहीं बैठ सकते, ये अभी बैठे हुए ना, ये जनरेशन गुजर रहे थे, हो सकता है हमको फलाना मदीना में कुर्सियां लानी पड़े, या सुने तो यार किसी बात, और एक तादाद आयन मुमकिन है कि इज्तिमा में नहीं आती होगी, इस वजह से हमारे कपड़े तंगे, हम बैठेंगे तो शरर करके आवाज निकलेगी कपड़े फटने की, और बैठा नहीं जाएगा तो कभी यूं टांग कर दे, यूं टांग कर दे, ये बेजार होकर चले जाते होंगे। बैरून मुल्क तो ये हो रहा है कि वो नहीं बैठ पाते हैं, तो हम पहले कुर्सियों पर बैठने की फेवर नहीं करते थे, फिर मैंने कहा कि ठीक है अब मकसद तो इनको दीन पहुंचाना है, कुर्सियों पर ही बैठे हैं हमें सुने तो सही, क्या करें, फिर सुनेंगे नहीं तो फिर बेचारे कोरे कोरे रहेंगे। तो यहां भी मतलब मस्जिदों में भी कुर्सियां पहले नहीं होती थी, अब कुर्सियां बहुत आ गई, नमाज के अपने मसाइल है, नमाज कुर्सी पर जो जिसकी समझ में आता है बैठ जाता है उसके अलग मसाइल है, लेकिन बयान सुनने के लिए कुर्सी पर बैठने में कोई ऐसे मसाइल नहीं है, जायज है सबके लिए, भले तंदुरुस्त है, तंदुरुस्त तो जवान नहीं बैठते आगे, बूढ़े बैठ जाते होंगे, बूढ़े आदि नहीं होते होंगे टेबल कुर्सी के, तो ये नौजवान नहीं बैठ सकते, पेंट शर्ट में बेचारे कसे हुए होते हैं या पेंट में फंसे हुए होते हैं, ये फिर ज्यादा उनके लिए वो नहीं बैठना दुश्वार होता है, और बैठने का स्टाइल भी यूं टांगे करके यूं बैठे होते हैं, ये अपने जो बाहर मुल्कों में इस्तेमाल अब मदनी चैनल पर देखेंगे ना बड़ा गंदा अंदाज होता है बैठने का, लेकिन इनको हम कुछ भी नहीं बोल सकते, बोलेंगे तो बोलेंगे टाटा आई गो, तो ये भी नहीं करना है ना, गोरे बैठो हमें सुनो, तो अब ये कि जैसा भी है उसने मतलब सुने हमको आकर तो इंशाल्लाह बेहतरी आएगी। हाँ जो जैसे टेबल कुर्सियों पर ऑफिस में काम करते हैं या मतलब जहां भी अब काम करते हैं टेबल कुर्सियों पर ही आमतौर पे होता है, तो अब यहां कर बैठना या बाहर मुल्क में इज्तिमा में बैठना ये इनके लिए बेचारों के लिए आदत निकल चुकी है, और टेबल कुर्सी पर काम करना कोई गुनाह नहीं है। हमने जब मुफ्तिया ने किराम को देखा था, अपने दौर की बात करता हूँ, और जमीन पर ही देखा था टेबल कुर्सी का, तो उस वक्त यानी यूं कॉन्सेप्ट नहीं था कि आलिम और कुर्सी टेबल पर बैठे, यूं मोबाइल का करूं, तो मैंने मुफ्तियों को बड़े बड़े मुफ्तियों को देखा है, अल्लाह इन पर रहमत नाजिल फरमाए, अब वो भी दुनिया से चले गए, जमीन पर बैठकर काम करते थे, दरी बिछी हुई है और इस तरह ये सादगी के साथ। अब ये नौजवान मुफ्ती बगैर टेबल कुर्सी के काम नहीं करेगा, टेबल कुर्सी दो, कंप्यूटर दो, एसी भी दो, तब काम होगा। नहीं अब हालात ऐसे हुए, मैं नाजायज नहीं है लेकिन अब हालात चेंज हो गए, पहले एसी का तस्वीर ही नहीं था, अब पंखा टक 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 कर रहा है कि मर्जी है चले ना चले, मुफ्तिया ने किराम बैठ कर वो लिख रहे होते, और उनके फतवे आज भी हमारे लिए दलील है, उनसे आज भी हमको ये मिल रहा है, और लिखते भी ऐसे थे आपको तो पता होगा, ये जैसे लिखते ना तो ये साइडे वगैरह सब भर देते थे, ये कोई खयानत करके लफ्ज दाखिल ना कर सके, अब हम टाइप करते हैं, लेकिन अब भी इसकी भी है तरकीब, वो इन पेज की फाइल और ये कुछ बोलते हैं लोग, और या वो उसका पिक्चर भेज देते हैं तो उसमें कोई अंदर दाखिल नहीं हो सकता, और ये जरूरी है, वरना तो हाँ का ना ना का हाँ हलाल का हराम करके ये बदनाम करेंगे ना मुफ्तियों को।
इसमें भी कर लेते हैं
जी,
इसमें भी कर लेते हैं,
वो तो अलग से टाइप करके करते होंगे नए सिरे से,
यानी अब तो जो चाहे जिस तरीके से चाहे जो कुछ कर ले,
तहरीर पे आना चाहिए,
यानी जिसे लेटर हेड होता है ना वो बनाना भी कोई मुश्किल काम नहीं है, किसी के लेटर हेड को
हाँ वो तो मिल जाता
है,
पुरानी है
इसके लिए
कलम से लिखे तो फिर ये कलम लिखने के आदि नहीं है, ये उंगलियां दुख जाएंगी लिखेंगे तो कलम, ये यूं करते हैं, आदत निकल गई है, क्या करें बेचारे। जैसा बात तो ये कि हो सकता है आगे चलकर सजाने वधीरा में हमको कुर्सियां बिछाना पड़े। एक अर्ज कर रहा हूँ, अगर आप सर्वे करेंगे ना तो किसी नौजवान को बार बार दावत देंगे ना, कभी बोलेंगे यार तुमको तकलीफ क्या यार, हम तुम्हारी तकलीफ दूर करने का कुछ पैगाम दे, क्या नीचे बैठने का मसला तो हो सकता है अगर फ्री हुआ तो बोलते हाँ मौलाना मसला यही है हम नीचे नहीं बैठ सकते। तो ये ऐसे लोग बेचारे महरूम रहते हैं। तो बाहर मुल्कों में या यहाँ भी ऐसे जब मवाके हों या बड़े जो साहब लोग होते हैं ना, ये तो फैजान मदीना की बरकत है, शख्सियात को हम नीचे बिठाते हैं, हाथ में झंडा देते हैं, लहराते होते हैं, ये फैजान मदीना की बरकत है। बाकी ये लोग नहीं बैठ सकते कुर्सी टेबल के बगैर, मगर इनकी भी तादाद थोड़ी आती होगी, ये बहुत ही जो मतलब वो होते होंगे ना अहले मोहब्बत, वो तशरीफ लाते होंगे, बाकी जो इस तरह के ये नहीं बोलेंगे हमको कुर्सी टेबल दो, कुर्सी टेबल भी इनको नहीं चलेगी, इनको आराम दे गद्दी वाली कुर्सी हो खूबसूरत और इस तरह घूमने वाली, इसके ये भी हजारों रुपए की कुर्सी आती है, एसी होंगी तो भी बोलेंगे हम यार सब बैठे होंगे नीचे, हम कैसे इसमें बैठेंगे, सबके सामने शर्माएंगे। तो फिर क्या बाज़ोगत बोल देते हो मेरा काम है, मैंने टाइम दिया हुआ है, ये टाइम होगा तो मैं आपको खुद बता दूंगा या आप मुझे रिंग करके पूछ लेना, अरे हाँ बिल्कुल मेरी पूरी नीयत थी, तो मैं यार वो बच्चा आज बीमार हो गया तो मसला हो गया, मेरा मूड खराब है इस वक्त, या कोई भी ऐसे हो सकता है कि चंद बार आजार करे, अब कितना पीछे पड़ेंगे, ये भी होता होगा, मैं ये नहीं कहता कि ऐसा होता है, सब होता होगा, ये तो अवाम बहाने तो करती है, ये तो मुझे तो बहुत तजुर्बा है, इज्तिमा में क्यों नहीं आते, मेरी माँ बीमार है। अरे मैं तो जब समझने लगा यार ये अपने को पता नहीं हट्टी मारते क्या करते, तो फिर जब जहाँ बेतकल्लुफी है काम करते हैं नौकरी पे जाते हैं, हाँ ये तो सब करते हैं, तब माँ क्या होती है, खाली हफ्ते में एक बार इज्तिमा में एक आध घंटे की शिरकत के वक्त ही माँ बीमार होती है और आप हाथ बांधते खड़े होते, माँ तो बीमार है तो काहे को नौकरी करते हो भाई, काहे को इधर उधर जाते हो, अम्मी की खिदमत में हाजिर रहा करो, दावत चार घंटे दावत में बैठेंगे तब माँ की बीमारी याद नहीं आएगी, यहाँ इज्तिमा में या मदर इस काफिले में अम्मी याद आएगी, बच्चों की अम्मी अकेली हो जाएगी, सैर व तफरी के लिए पिकनिक के लिए कोई मसला नहीं है, बीवी नहीं डरती, अब हम बोलेंगे तो डरेगी मदर इस काफिले का अकेली, तरह तरह के हीले करते हैं, बाज सच्चे होंगे, बाज हो सकता है कि सच्चे ना हो, तो सच बोलना चाहिए कि मेरा दिल नहीं लगता, दुआ करें दिल लग जाए, आप मुझे दावत देते रहे कभी तो इंशाल्लाह चोट लगी जाएगी, मैं आपके पास चलूंगा, है ना, सच बात करे आदमी, इसमें मजा है, सांच को आंच नहीं है, और उसकी भी बेचारे की दिल हौसला अफजाई होगी, क्या यार मैं दावत देता रहूं कभी तो आएगा, आ भी जाते हैं बार बार बोलने से बाजू का। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद
तूबु इलल्लाह। जी बाबू
जी बाबा
नहीं हुए
जी, एक और है ना,
या अल्लाह मैं भूल गया, माफ करना यार।
नहीं नहीं बाबा, बढ़िया बढ़िया,
आप तो समझे अपने, ये बेचारा मदनी मुन्ना थक गया होगा, इनके अब्बू भी थक गए होंगे, घर वाले भी इस बहाने मदनी फूल चुन रहे होंगे, चलो अच्छा ही हुआ,
ये पूछा हुआ नहीं ना बेटा, आप थक तो नहीं गए?
नहीं नहीं, हाँ ये सही हो सकता, सच बता दे
थक गए भैया,
अल्लाह जब आपको आपने प्रैक्टिकल कर दिया,
आकाश की आमद, आकाश की आमद,
माशा
अव्वल की आमद,
मरहबा
आखिर की आमद,
मरहबा
हुजूर की आमद,
मरहबा
रसूल की आमद, आखिर की आमद।
मदनी मुन्ना हो सकता थोड़ा सा थका हो, तो थोड़ा थका हो ना बाजों का तो थकन में गिनती होता नहीं है, तो यूं कि मैं नहीं थका हूं, थोड़े से कहते ना थोड़े थोड़े
से थके नहीं,
थोड़े भी नहीं थके माशाल्लाह, चलो उसने जन नहीं थके होंगे बच्चे, अच्छा इस शेर का दूसरा مصرع سنائے، اپنا عزیز وہ ہے جسے تو عزیز ہے،
ہم کو ہے وہ پسند جسے آئے تو پسند.
بے شک، سبحان اللہ، یہ شعر بڑا فیصلہ کن ہے. جو اس کی دوستیوں کے چکر میں ہوتے ہیں، ہمیں کچھ نہیں ہوتا. اپنی سنو، سب کی کرو اپنی. یہ سمجھدار آدمی کبھی ایسی بات نہیں کرے گا. ہوتے ہیں بعض نادان بےچارے بولتے ہوتے ہیں. تو یہ مولانا حسن رضا خان نے فیصلہ کر دیا، اپنا عزیز وہ ہے جسے تو عزیز ہے. یا رسول اللہ، میرا پیارا وہ ہے جس کو آپ پیارے ہیں. ہم کو ہے وہ پسند جسے آئے تو پسند. یا رسول اللہ، جس کو آپ پسند آتے ہیں نا، وہی ہم کو پسند آتا ہے. جو آپ کو پسند نہیں کرتا، وہ ہم کو بھی ناپسند ہے. فیصلہ ہو گیا نا. جب دامن احمد سے ہم ہو گئے وابستہ، دنیا کے سبھی رشتے بیکار نظر آئے. یہ ایک مبالغہ ہے شاعر کا، کہ ماں باپ کے رشتے تو قائم ہی ہیں، بیکار بھی نہیں ہے. مطلب ہے کہ سرکار سب سے زیادہ ہم کو عزیز ہے، سب سے مضبوط رشتہ سرکار سے ہے. باقی دوسروں سے رشتہ اس عنوان پر اتنا مضبوط نہیں ہے. اس بزرگ کو، ایک بزرگ کو خواب میں پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کی زیارت ہوئی. عرض کی، یا رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم، کیا آپ کو مسلمانوں کا ہر سال آپ کی ولادت مبارک کی خوشیاں منانا پسند آتا ہے؟ بتائیے. پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم نے کیا ارشاد فرمایا؟
فرمایا، جو ہم سے خوش ہوتا ہے ہم بھی اس سے خوش ہوتے ہیں.
سبحان اللہ.
سرکار کی آمد، آقا کی آمد، مکی کی آمد، مدنی کی آمد، اول کی آمد، آخر کی آمد، حضور کی آمد، حضور کی آمد، رسول کی آمد، اچھے کی آمد،
منہاج کے نانا کی آمد.
اب ہمارے منہاج جو ایک سوال بھی کرنا چاہتے ہیں.
ماشاءاللہ.
یار امیر اہل سنت، یہ ارشاد فرمائے کہ ہم ایسے کیا کام کریں کہ ہم اپنے پیارے آقا صلی اللہ تعالی علیہ وسلم کے پسندیدہ بن جائیں.
ماشاءاللہ. اب آپ تو مدنی منے ہیں. جنرلی یہ ہے کہ سب کو نماز کی پابندی کرنی چاہیے، رمضان شریف کے پورے روزے رکھنے چاہیے، یہ بھی فرض ہے، اور سنتوں پر عمل کرنا چاہیے، گناہوں سے بچنا چاہیے، جھوٹ نہیں بولنا چاہیے، گالی نہیں نکالنی چاہیے، چھوٹے بھائی بہن کو مارنا بھی نہیں چاہیے، امی ابو کو ستانا بھی نہیں چاہیے، امی ابو کے سامنے چیخنا بھی نہیں چاہیے. صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم.
منہاج کے ابو جان کے لیے ہم یہ ایک مدنی باکس بھی اور 1200 روپے انشاءاللہ پیش کریں گے.
یہ 1200 روپے کے لیجئے کہ کوئی ایسی ڈش بنا لے جس میں مدنی منا بھی کھائے. ان کی پسند پوچھ کر تو مدینہ
مدنی یعنی
بریانی اور
کھیر. سبحان اللہ، آپ کے نانا جان کی ایک غذا جو بتاتا ہوں یہ بھی مشہور ہے، جو کی روٹی. سرید روٹیوں کے ٹکڑے شوربے میں بھگو کر سرید بنتا ہے.
آپ نے جو شرید کی روٹی کا ارشاد فرمایا،
یعنی یہ آپ نے بہت ایک بڑا پیارا جملہ محتاج جملہ میں سمجھتا آپ نے بیان کیا کہ غذا سرکار صلی اللہ تعالی وسلم کی ایک تھی. یعنی کوئی اگر یوں کہے کہ نبی پاک صلی اللہ تعالی وسلم کو جوش شریف کی روٹی پسند تھی تو یہ جملہ زیادہ یہ جملہ بہتر یا سرکار صلی اللہ تعالی وسلم کی ایک غذا جوش شریف کی روٹی تھی یہ زیادہ بہتر.
اس وقت یہ توجہ نہیں تھی میری آپ کے فرمانے پر بھی کہ جوش شریف کی اور بھی ڈش بنتی ہوگی, بنتی تو ہوگی, جیسے وہ اپنے تلبینہ
جی.
یہ بیماری سے اٹھ کر کمزوری ہو جائے خاص کر اس کے لیے, ویسے بھی کمزوری دور کرنے کی ایک غذا ہے,
انرجیٹک فوڈ ہے
حدیث پاک میں, تو اس کے لیے تلبینہ کا لفظ آیا. اس کو پنجابی میں سیرا کہتے ہیں, مفتی صاحب نے لکھا, مفتی احمد یار خان صاحب نے, اور ہم لوگ اس کو راب, ویسے وہ میمن میں اور راب کا الف ہٹا دیتے ہیں تو یہ نہیں سمجھ میں آتا, راب
آپ سمجھا دو نا میمنوں کو,
تو اب یہ رب
نہیں, آپ میمنوں کو ایسا لفظ سمجھا دو,
سمجھ جاؤ نا میمن,
میمنی میں سمجھا دیو,
یہ اب میمن بھی اردو بولتے, آپ کے بچے بولتے میمنی
نا دانا, یہاں صحیح نا
نہیں بولتے تو سچی بات ہے, آپ
لیکن
آپ سکھاتے نہیں ہے, پہلے بھی عرض کیا تھا ان کو سکھاتا کہ بڑے بوڑھوں کی باتیں یہ آسانی سے سمجھ سکے, بڑے بوڑھوں کو بھی تکلیف وہ پریشانی نہ ہو, آپ کے گھر میں ہے جن کو شاید وہ میمنی زیادہ سمجھ میں آتی ہوگی, لیکن یہ اپنی آنکھتے ہوں گے وہ اپنی بیچاری بولتی ہوگی اور تصادم بھی ہو سکتا ہو جاتا ہوگا, یہ تو آپ کے بڑے بچوں کو
بلکہ یہ
میرے بیٹے نے سکھایا ہے,
اچھا یہ بھی میں نے اردو میں بول دیا, اچھا میمنی ٹھیک ہے,
خالو نے سکھایا ان کے,
ان کا خالو کا تو فیضان
ہے نا, آپ کا ان کا خالو
فیضان ہے, خالو جاری
رہے گا, حاجی عبید رضا ساتھ رہتے تھے نا بالکل باجو باجو میں, اب الگ ہو گئے,
ناجی بھی نہیں جی میمنی ملی رہی ہوئی تھی,
اب تو یہ یوں کہ آپ کے سامنے اردو کرتے ہیں میرے سامنے میمنی کرتے بےچارے, مطلب آپ 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 ہیں آپ کی مرضی,
اچھا ادا میمنی میں سمجھا دیو لو,
یہ پانچ ان کے رب چنتا پانچ میمنی میں, رب ناچو بھائی, رب اللہ جو نام ہے, ان سے بچنو سارو, اردو میں راب چنتا تو پانچ بھی راب چو, سب اردو آنے ہلی جری گھر میں تو ممکن آنے رب نہ بھی چنا ہونا اسان دور میں چنا ہو, خیر تو یہ پکتا کیسے, یہ دودھ جو شریف کا آٹا یا گیہوں کا آٹا, گیہوں کا آٹا بھی ڈال سکتے ہیں, جو شریف یا گیہوں کا آٹا, اور بہتر یہ کہ اس میں شہد ڈال دیں یا پھر ٹھیک ہے گڑ ڈال دیں, چینی ڈال دیں سفید چینی, جو سفید چینی ہے نقصان دہ مگر اس وقت استعمال وہی ہو رہی ہے عام طور پہ, براؤن شوگر فائدے والی ہوتی ہے, لیکن اب براؤن شوگر بھی اصلی کہاں سے لائیں گے, اب پہچان ہی نہیں ہے, رنگ ڈال کے مہنگی ہوتی ہے تو رنگ ڈال کے یہ دے دیتے ہوں گے یہ لوگ براؤن شوگر, اگر پیکٹ بکتے ہیں براؤن شوگر کے تو اعتماد نہیں ہے کہ یہ براؤن شوگر ہو, سب بدیانہ تو نہیں ہوتے, اپنے کو میرے کو پہچان نہیں ہے کہ یہ پرفیکٹ ہے خالص ہے, گڑ اچھا لیکن چینی بھی, تو بہرحال یہ کہ دودھ چینی اور گیہوں یا جو شریف کا آٹا ملا کر یہ پکا لیں بہت, یعنی کہ زیادہ کوئی لمبا چوڑا نسخہ نہیں ہے یہ, پکا لیں تو اب یہ راب یا تلمینہ نہیں بلکہ تلمینہ عربی پہلے نا, تلمینہ یا راب یا سیرا تیار ہے, پنجابی سیرا یا سیرا بولتے ہیں, کیا بولتے ہیں بھائی, پنجابی بھی ہماری اردو میں ڈلتے جا رہے ہیں,
بابا جیسا کہ ابھی آپ نے ترغیب دلائی موٹر سائیکل ہلکے چلانے کی وجہ سے ہلکے چلایا کریں, میں بھی انشاءاللہ آپ سے نیت کرتا ہوں کہ میں بائک ہلکا ہی چلایا کروں گا,
ہلکا نہیں نارمل, سو ہلکا چلائیں گے تو پیچھے سے کوئی آپ کو بھاری کر دے گا, جو مطلب ہے کہ اس کا فکس ہے نا اس پر نظر رکھیں, جہاں بعض جگہ اسپیڈ لکھے ہوتے 60-90 ہے نا اس طرح لکھے ہوتے اس کا لحاظ کریں, ماشاءاللہ صلو علی الحبیب صلی
اللہ تعالی علی محمد.
خوف خدا و عشق مصطفی ہے شریعت و طریقت کا ہے مجموعہ مدنی مذاکرہ
ہے مجموعہ مدنی مذاکرہ